आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी दोस्रो समुएल छ अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ यरूशलेममा परमेश्वरको सन्दूक ल्याउने दाउदको गलत र सही प्रयत्नहरू। यस अध्यायमा दाउदले सही कुरालाई गलत तरिकामा गर्दछन्। उसले सन्दूकलाई गाडामा चढाएर सियोनमा ल्याउन कोशिश गरे, यद्यपि परमेश्वरले यसलाई सार्न या सार्ने सम्बन्धमा स्पष्ट निर्देशनहरू दिनुभए तापनि। गन्ती 7:9 पद अनुसार लेवीको कुलको कहातका छोराहरूले मात्र सन्दूकलाई आफ्नो कानमा बोक्नु पर्दथ्यो। तर हामी देख्छौ कि सन्दूक बोक्ने गाडा ठेस खाएकोले उज्जाले आफ्नो हातले सन्दूक थाम्न प्रयास गर्दा परमेश्वरले उसलाई त्यहाँ नै प्रहार गर्नुभयो र तिनी मरे। सन्दूकको सम्बन्धमा त्यसलाई नछुनलाई पर्याप्त रूपमा, प्रशस्त रूपमा परमेश्वरको निर्देशनमा स्पष्ट गरिएको छ। दाउदले सन्दूकलाई ल्याउने तरिका सही छ। निकलले दाउदलाई सन्दूकको ल्याउने काममा उसले परमेश्वरप्रति देखाएको भक्ति, जोश र उत्साहको निम्ति उपहास गर्छिन्, खिसी गर्छिन्, खिल्ली उडाउँछिन्। यस अध्यायलाई हामी यो शीर्षक पनि दिन सक्छौ, गलत तरिकामा सही काम गर्नु। यस अध्यायमा हामी दाउदको सबभन्दा महान दिनको उल्लेख छ। मानिलिऊ तपाई दाउदको सबभन्दा महान दिनको चुन्नु भए तपाई कुन चुन्नुहुन्थ्यो? के तपाईले त्यो चुन्नुहुने थियो? समुएलले उसलाई जवान भेडा गोठालोको आफ्नो दिनमा समुएलले तेलले उसलाई अभिषेक गरेको दिन, कि उसले महान भयानक मानिस गोल्यातलाई मारेको दिन? निश्चय नै उसको पहिलो पत्नी मिकल, सौलको छोरीसँग पहिलो रोमान्स। केही हदसम्म भन्न सकिन्छ कि यो दाउदको जीवनमा सबभन्दा महान दिन। सम्भवत तपाई दाउदको सबभन्दा महान दिन चाहिँ साउलबाट दाउद भागेको दिन चुन्नुहुन्छ होला, त्यसपछि साउल मरेको दिन चुन्नुहुन्छ होला। किनभने यसको तात्पर्य थियो कि दाउद सिंहासनमा चढ्न पाउने थिए। अनि सायद तपाई यो पनि सोच्नुहुँदो होला कि दाउदको जीवनको सबभन्दा महान दिन त्यो दिन हो जब तिनलाई पूरा इसरायलभरि राजा बनाइए र उसको शिरमा शिरपेश लगाइयो। अनि सम्भव तपाई यो पनि सुझाव दिनुहोला कि दाउदको सबभन्दा महान दिन उसको छोरो अफसालोमले उसको विरूद्ध उसको विद्रोहमा विद्रोह गर्दा मारिन्दछन्। या तपाईँ भन्नुहोला, उसको छोरा सुलेमानलाई राजाको रूपमा अभिषेक गरेको दिन दाउदको जीवनमा सबभन्दा महान दिन हो। मित्र, यी सबै यो महान मानिसको जीवनमा महान दिनहरू थिए, तर म विश्वास गर्छु कि त्यहाँ दुई घटनाहरू छन् जुन दाउदको जीवनमा अरू सबै कुराहरूभन्दा माथि उभिन्छ। पहिलो चाहिँ हो, दाउदले परमेश्वरको सन्दुक यरूसलेममा ल्याउँदछन् जुन अध्याय छमा रेकर्ड गरिएको छ। त्यसपछि दोस्रो चाहिँ, दाउदले आफ्नो हृदयमा परमेश्वरको भवन बनाउन प्रण गरे जुन सात अध्यायमा रेकर्ड गरिएको छ। मलाई लाग्छ यी दुई नै दाउदको जीवनमा सबभन्दा महान दिनहरू हुन्। अहिले करारको सन्दुक जुनले परमेश्वरको उपस्थितिको संकेत गर्दथ्यो उहाँका मानिसहरूको बीचमा छ। हामीले पहिले नै प्रस्थान लेवीको पुस्तकमा पवित्र वासस्थानको वा भेट हुने पालको बारेमा राम्ररी देखिसकेका छौं, जहाँ पवित्रको पनि महापवित्र स्थानमा करारको सन्दुक राखिएको हुन्थ्यो जुनले चाहिँ परमेश्वरको उपस्थितिको संकेत गर्दथ्यो। अनि हामीले पवित्र वासस्थान वा भेट हुने पालमा हुने सरसमान औजारहरूको र तिनीहरूको स्थानको राम्ररी देखिसकेका छौं। भेट हुने पाल वा पवित्र वासस्थानमा बाहिरी चोकमा हामी वेदी र तामाको बाटा राखिएको देख्छौ। त्यसपछि त्यहाँ पवित्र स्थान आउँछ जहाँ तीन सामानहरू हुन्छन्। ती सबैले ख्रिष्टको व्यक्ति र आराधना उपासनाको बताउँछ। ती सामानहरू हुन् सुनको सामदान, सुनको वेदी र रोटी राख्ने मेच वा टेबल। त्यसपछि अन्तिममा अर्थात सबभन्दा भित्र चाहिँ पवित्रको पनि महापवित्र स्थान हुन्छ जहाँ सन्दुक र कृपा आसन राखेको हुन्छ। त्यहाँ नै परमेश्वर आफ्ना मानिसहरूसँग भेट्नुहुन्थ्यो। सम्भवत सन्दुक चाहिँ पुरानो नियममा हामीसँग भएको ख्रिष्टको सबभन्दा उत्तम तस्विर हो। यो मात्र एक तस्विर हो जुनको परमेश्वरले पेन्टेड गर्नुभएको थियो, चित्रित गर्नुभएको छ। म व्यक्तिगत रूपमा ख्रिष्टको नक्सा पेन्ट गर्ने सम्बन्धमा वा कोर्ने सम्बन्धमा त्यति वास्ता राख्दिन। आज हामी ख्रिष्टको विभिन्न प्रकारका फोटा वा नक्साहरू देख्ने गर्छौ। कोही पनि जान्दैनन् कि प्रभु येशू कस्तो देखिनुहुन्थ्यो, कस्तो अनुहारको हुनुहुन्थ्यो। त्यहाँ कोही कोही छन् जसले भन्छन् कि उहाँ सेतो मानिस हुनुहुन्थ्यो, अरूले भन्छन् उहाँ कालो मानिस हुनुहुन्थ्यो इत्यादि। हामी उहाँको बारेमा कति पनि जान्दैनौ, तर उहाँको तस्विर पवित्र वासस्थान वा भेट हुने पालमा विशेष गरी सन्दुकमा छ जुन खाली बबुल काठले बनाएको एक बाकास थियो जुनमा बहुमूल्य पत्थरहरू र सुनले भित्र बाहिर मोडिएको जडिएको थियो। बेजलेलले पवित्र आत्माद्वारा सन्दुक बनाउन विशेष सेविकाइ दिइएको थियो। सन्दुक जुनले परमेश्वरको उपस्थितिको संकेत गर्दछ इसरायलको निम्ति बाधाको कुरा बन्यो, किनभने तिनीहरूले यसमा अन्धविश्वास रूपमा हेरे। तिनीहरूले सोचे कि त्यस बाकसमा केही सद्गुण थियो, तर त्यहाँ त्यस्तो कुरा केही थिएन। त्यो खाली प्रतीक रूपक प्रभु येशु ख्रिष्टको तस्विर थियो। यो सुनले बनाइएको थियो जुनले उहाँको ईश्वरत्वको बताउँछ, साथै काठले पनि बनाइएको थियो जुनले उहाँको मानवताको बताउँछ। यो दुई बाकासहरू थिएनन्, यो एउटा बाकास थियो। यो काठको बाकास थियो, यो सुनको बाकास थियो, यो दुवै थियो। अर्को शब्दमा उहाँ शत प्रतिशत मानिस हुनुहुन्थ्यो र शत प्रतिशत परमेश्वर। सन्दुकले प्रभु येशूको यो विशेषताको बताउँछ। तपाईँलाई यादै होला कि समुएलको समयमा पलिस्तीहरूले सन्दुकको कब्जा गरे र यसको बारेमा तिनीहरू धेरै अन्धविश्वासी बने। यसले तिनीहरूलाई धेरै दुःख दियो। त्यसकारण तिनीहरूले यस सन्दुकलाई गोरुगाडामा हालेर इसरायलमा अदिनादाबको खेतमा छोडिदिए। धेरै वर्षसम्म त्यो त्यस क्षेत्रमै रह्यो। जब दाउदले यरूसलेम कब्जा गरे, उसले त्यस सन्दुकलाई त्यहाँ सार्न चाहे, किनभने उसले महसुस गरे कि त्यहाँ नै त्यसको लागि उचित स्थान हो, अनि निश्चय नै यो स्थान परमेश्वरले चुन्नु भएको स्थान थियो। जब दाउदले यरूसलेम कब्जा गरे, उसले यसलाई राजधानी बनाए, अनि यरूसलेमदेखि 8 माइल पश्चिममा सन्दुक थियो। दाउदसँग परमेश्वरको लागि महान प्रेम र आदर थियो। भजन संग्रह 9 अध्याय 1 पदमा भन्छन्, मेरो हृदय मेरो पूरा हृदयले म परमप्रभुमा धन्यवाद चढाउनेछु। दाऊदले आफ्नो भावना हृदयभित्रबाट अति नै सुन्दर तरिकामा व्यक्त गर्दथे। भजन संग्रह 108 को एक पदमा भन्छन्, मेरो मन स्थिर छ हे मेरो प्रभु परमेश्वर, म गाउनेछु, मेरो आत्माले नै म स्तुति गाउनेछु, म प्रशंसा गाउनेछु। त्यसपछि भजन संग्रह 103 को एक पदमा भन्छन्, हे मेरो आत्मा परमप्रभुलाई धन्य भन, ममा भएका जे जति छन् ती सबैले उहाँको पवित्र नाउँलाई धन्यको भनुन्। ओ, यो मानिससँग परमेश्वरप्रति कस्तो तीव्र प्रेम र आदर थियो। त्यसकारण परमेश्वरको सन्दुकलाई यरुसलेममा ल्याउन चाहे। अनि यो अध्यायमा हामी तिनले यो गर्न प्रयत्न गरेको देख्नेछौ, तर तिनी यसको बारेमा गलत तरिकामा गर्न जान्छन्। सन्दुकको बारेमा पहिला 17 पदसम्म 15 पल्ट उल्लेख गरिएको छ। तपाईँले यो ध्यानपूर्वक पढ्नुभए तपाईँ थाहा पाउनुहुनेछ कि विषय प्रभुको सन्दुक हो। कमसेकम यरुसलेममा सन्दुक ल्याइएको महान उत्सवको क्षणको उपलक्ष्यमा 21 भजनहरू रचना गरिएको थियो। तपाईँ एउटा कुरामा निश्चय हुन सक्नुहुन्छ कि दाउदसँग सन्दुकको बारेमा कुनै अन्धविश्वास थिएन। तिनी जान्दथे कि परमेश्वर कहाँ हुनुहुन्छ, कहाँ विराजमान हुनुहुन्छ। तिनी जान्दथे कि त्यस सन्दुकको बाकसमा उहाँ हुनुहुन्नथ्यो। भजन संग्रह 123 को एक पदमा दाउद भन्छन्, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने, तपाईँतिर म आफ्नो आँखा उचाल्छु। दाउद जान्दथे कि परमेश्वर कहाँ हुनुहुन्थ्यो, तर उही समयमा तिनी जान्दथे कि परमेश्वर कहाँ पुग्ने माध्यम चाहिँ त्यस बेला सन्दुकद्वारा थियो, जुनले परमेश्वर र मानिस बीचको मध्यस्थको बताउँदथ्यो। मित्र, यो लामो परिचय भएको जस्तो छ, किनभने म विश्वास गर्छु कि यो महत्वपूर्ण अध्याय हो। अहिले यो कुराको ध्यान दिनुहोस् कि दाउद के गर्न चाहन्छन्। दोस्रो समुएल 6 अध्याय 1 3 पदमा भनिएको छ, त्यसपछि दाउदले इसरायलका 30,000 चुनिएका मानिसहरूलाई बोलाए र यो सबै मानिसहरूको साथमा परमेश्वरको सन्दुक ल्याउनलाई यहुदाको बालाबाट दाउद निस्केर गए। त्यो सन्दुक जसलाई करूबहरूको बीचमा विराजमान हुनुभएका सर्वशक्तिमान परमप्रभुको नाउँद्वारा डाकिएको थियो। तिनीहरूले परमेश्वरको सन्दुक एउटा नयाँ काँडामा राखे र डाँडामा भएको अभिनादाबको घरबाट ल्याए र अभिनादाबका छोराहरू उज्जा र अहियोले गाडालाई हाँक्दै लगे। यहाँ नै दाउदले गल्ती काम गरे। परमेश्वरले पवित्र वासस्थान र यसका सरसामानहरू सार्ने बारेमा विशेष निर्देशनहरू दिनुभएको थियो, तर दाउदले ती निर्देशनहरूको पछ्याएनन्। कसैले भन्ला, पलिस्तीहरूले पनि त उहाँको निर्देशनहरू पछ्याएनन् र तिनीहरूले आफ्नै तरिकाले बोकेर लगे। अमित्र, तिनीहरूले यसलाई कब्जा गरेर लगे, किनभने तिनीहरू अनभिज्ञ थिए। ज्ञान बोधको ज्योतिले उत्तरदायित्वको सृजना गर्दछ। मित्रहरू, यदि मानिसहरूले सुसमाचारको ज्योति पाएको छ भने तिनीहरू यसलाई इन्कार गर्ने काममा जवाबदेह उत्तरदायी छन्। यदि तपाईँले प्रभु येशूको बारेमा सुन्नु भएर पनि आफ्नो पीठ फर्काइदिनुहुन्छ भने तपाईँ अनन्तकालीन नरकीय मृत्युको योग्य गुमेको दण्डित पापी हुनुहुन्छ। त्यही नै परमेश्वरको वचन र शिक्षा हो। हामी देख्छौ दाउद यरुसलेममा सन्दुक ल्याउँछन् र तिनले यो ल्याउने तरिकामा गलत तरिकाको अपनाए। सन्दुक त्यस्तो एक बाकस थियो जुनको चारै कोणमा बुलाकीहरू वा मुन्द्राहरू थिए, जुनमा लाठी छिराएर डोली बोके जस्तै बोक्नु पर्दथ्यो। अनि त्यो पनि लेबी कुलले मात्र बोक्न सक्थ्यो। उजाड स्थानको यात्रामा लेबी कुलका कोहातका छोराहरूले कानमा बोकेका थिए। दाउदले कति पनि परमेश्वरको निर्देशन पछ्याएनन्। त्यसलाई ल्याउने सार्ने काममा बोक्ने काममा अमित्र, परमेश्वर पनि यही तरिकामा आज सुसमाचार गएको चाहनुहुन्छ। म कहिले कहीँ छक्कै पर्छु यो सोच्दै कि किन उहाँले म भन्दा उत्तम साधनको यसको कामको निम्ति प्रयोग गर्नुहुन्न। किन उहाँले सुसमाचार सबैले देख्ने र पढ्ने गरी आकाशमा लेख्नुहुन्न। तर मित्र, प्रभु येशू ख्रिष्टलाई उहाँका आफ्ना जनहरूले उहाँलाई यस पृथ्वीभरि बोक्नुपर्छ। त्यसकारण त्यही नै आज परमेश्वरको काम गर्ने तरिका हो। अनि त्यो नै तरिका दाउदको दिनमा परमेश्वरको काम गर्ने तरिका थियो। तर दाउदले गल्ती गरे, अति नै गल्ती। तिनी समस्यामा पर्न गइरहेका छन्, जस्तो कि आज परमेश्वरका जनहरू समस्यामा पर्छन् जब तिनीहरू गल्ती गर्छन्। 4 र 5 पदमा भनिएको छ, तिनीहरूले परमेश्वरको सन्दुक गाडामा राखेर लगे अनि अह्यो चाहिँ त्यसको अघि अघि हिँडे। दाउद र सबै इसरायलका घराना बडो जोसाथ आनन्दले गाना, बेडा, सारङ्गी, खैजडी, मृदङ र झ्यालीको सुरमा रमहाट गर्दै थिए। दाउद संगीतकार थिए र अहिले नाच्दै गाउँदै उमङ्गले हर्षले सन्दुक यरुसलेममा लान्छन्। 6 देखि 7 पदमा भनिएको छ, जब तिनीहरू नकनको खलामा आइपुगे तब गोरुहरूले ठेस खाए र उज्जाले आफ्नो हात बढाएर परमेश्वरको सन्दुकलाई थामे। तर परमप्रभु उज्जासँग क्रोधित हुनुभयो र तिनको यस्तो लापरवाहीको निम्ति उहाँले तिनलाई त्यही मार्नुभयो। यसरी तिनी परमेश्वरका सन्दुकको छेउमा मरे। मित्र, यो गम्भीर परिस्थिति हो। सन्दुक गाडामा थियो अनि त्यो गोरुहरूले गाडी तानिरहेको थियो। जब उज्जाले आफ्नो हातले सन्दुक थाम्न कोशिश गर्यो, त्यो ढलिरहेको बेलामा प्रभुले प्रहार गर्नुभयो र तिनी मरे। कसैले यो प्रश्न गर्ला, यो सानो तिनो कुरामा त्रुटिमा यति ठूलो दण्ड? मित्र, उज्जाको मृत्युले दाउदलाई नराम्रो गरी प्रभाव गर्यो र उसले त्यस सन्दुकलाई गिन्ती ओबेद एदोमको घरमा छोडिराख्यो। दाउद परमेश्वरसँग अति नै धेरै डराए अनि परमेश्वर पनि अति नै क्रोधित हुनुहुन्थ्यो। परमेश्वर रिसाउनुभयो किनभने दाउदले गलत तरिकामा सन्दुकलाई लगिरहेका थिए। 8 र 9 पदमा भनिएको छ, परमप्रभु यसरी उज्जामाथि क्रोधित हुनु भएकोमा दाउद रिसाए र तिनले त्यस ठाउँको नाउँ फारेस उज्जा राखे। त्यसको नाउँ आजसम्म त्यही छ। त्यस दिन दाउद परमप्रभुसँग डराए र भने, अब परमप्रभुको सन्दुक म आफूसँग कसरी राख्न सकूंला? मित्र, आज धेरै मानिसले यो तथ्यको बुझ्न आवश्यक छ। परमेश्वर दण्ड दिनुहुन्छ, न्याय गर्नुहुन्छ, इन्साफ गर्नुहुन्छ। म तपाईँको बारेमा जान्दिन, तर परमेश्वर खालि प्रेम 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 हुनुहुन्छ भन्ने कुरा सुन्दा सुन्दा हैरान हुन्छ। निश्चय नै परमेश्वर प्रेम हुनुहुन्छ। निश्चय नै परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ। तर तपाईँ निरन्तर पापमा रहिरहनुहुन्छ भने ढिट भएर यो कुराको याद राखौं, परमेश्वर क्रोधी परमेश्वर पनि हुनुहुन्छ। भनिएको छ 9 पदमा, त्यस दिन दाउद परमप्रभुसँग डराए र भने, अब परमप्रभुको सन्दुक म आफूसँग कसरी राख्न सकूंला? अनि 10 देखि 12 पदमा भनिएको छ, परमप्रभुको सन्दुक आफूसँग दाउदको शहरमा तिनले लैजान चाहेनन्, बरु तिनले गित्ती ओबेद एदोमको घरमा सन्दुक पुर्याए। यसरी परमप्रभुको सन्दुक ओबेद एदोमको घरमा 3 महिनासम्म रह्यो अनि परमप्रभुले ओबेद एदोम र तिनका सबै घरानालाई आशिष दिनुभयो। परमप्रभुका सन्दुकको कारण परमप्रभुले ओबेद एदोमको घराना र तिनका सबै थोकलाई आशिष दिनुभयो भनी जब दाउदलाई सुनायो, तब तिनी गएर ओबेद एदोमको घरबाट परमप्रभुको सन्दुक धुमधाम आनन्दको साथ दाउदको शहरमा ल्याए। मित्र, तिनले सन्दुकलाई दाउदको शहरमा ल्याउन पूर्ण निदो गरेथे। के उसले आफ्नो पाठ सिके? अहिले तिनी कसरी त्यसलाई ल्याउन गइरहेका छन्? पुजारीहरूको काँधमा बोकेर। 13 र 14 पदमा भनिएको छ, परमप्रभुको सन्दुक बोक्ने मानिस 6 कदम पुगेपछि तिनले एउटा साँडे र एउटा मोटो बाछो बलिदान गरे। दाउद सुती कपड़ाको एपोत लगाएर परमप्रभुको सामुने पूरा शक्तिको साथ नाचे। अर्को शब्दमा दाउद अति नै धेरै खुशी छन्, आनन्दित छन् र परमप्रभुलाई स्तुति प्रशंसा गरिरहेका छन्। 15 देखि 16 भनिएको छ, तिनी र सबै इसरायलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्दुक ल्याए। जब परमप्रभुको सन्दुक दाउदको शहरमा प्रवेश गर्दै थियो, तब साउलकी छोरी र मिकलले झ्यालबाट हेरिन् र दाउद राजालाई परमप्रभुको सामुने उफ्रन्दै र नाच्दै गरेको देखिन् र तिनले मनमनै दाउदलाई घृणा गरिन्। मिकलले कुनैलाई हेर्न मन पराउँदैनन् जो परमेश्वरसँग यस किसिममा प्रेममा फसेका हुन्थे, अनि तिनले दाउदलाई यसको निम्ति घृणा गरे। यो कुराको याद राखौं, मिकल दाउदको पत्नी थिइन्। अनि 17 पदमा भनिएको छ, तिनीहरूले परमप्रभुको सन्दुक भित्र ल्याए र दाउदले सन्दुकको लागि टाँगेको पालभित्र राख्नको निम्ति तोकेको स्थानमा त्यो राखे अनि दाउदले परमप्रभुको सामुन्ने होम बलि र मेल बलि चढाए। अमित्र, त्यो होम बलिहरूले ख्रिष्टको व्यक्तिको बताउँछ र मेल बलिले मिलापको बताउँछ, जुन ख्रिष्टले आफ्नो क्रूसको रगतद्वारा बनाउनुभयो। साथै मेलबलीले सुन्दर अद्भुत सम्बन्धको पनि बताउँछ जुन दाउद र परमेश्वर बीच थियो। मेरो मित्र, यस अध्यायमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा छ परमेश्वरसँग दाउदको सम्बन्ध। दाउद परमेश्वरसँग अति नै गहिरो प्रेममा फँसेका थिए। उहाँलाई सेवा गर्न पाउँदा अत्याधिक खुशी र आनन्दित भएका छन्। ओ मित्र, तपाई र मसँग हाम्रो जीवनहरूमा पनि उही किसिमको आनन्द हर्ष भए कति आनन्द हुने थियो। विश्वपदमा भनिएको छ, दाउद र आफ्ना घरानालाई आशीर्वाद दिन साउलकी छोरी मिकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, इसरायलको राजाको निम्ति आज कस्तो गौरवको दिन। तिनले आफ्ना दासीहरूका दृष्टिमा नाङ्गो बनेर आफैलाई ढटुवा बारे जस्तै बनाए। यहाँ उल्लेखित कथन दाउद नाङ्गो बनेको तात्पर्य वास्तविक नाङ्गो होइन, तर यसको अर्थ हो आफ्नो शाही राजकीय पोषक फुकाले जुनले उसलाई राजाको रूपमा अलग राख्थ्यो। दाउद आफ्ना मानिसहरूसँग एकै साथ मिसिए र परमेश्वरलाई धन्यवाद दिए र दाउदको शहरमा सन्दुक ल्याइएकोमा आराधना स्तुतिमा दाउद अति नै धेरै खुशी भए। ओ, तिनी कस्तो महान प्रभुका जन थिए। 21 पदमा भनिएको छ, दाउदले मिकललाई जवाब दिए, तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इसरायलको राजा चुन्नुहुने परमप्रभुको सामुन्ने त्यो गरिएको थियो। परमप्रभुको सामुन्ने म उत्सव मनाउने छु। दाउद भनिरहेका छन्, परमेश्वरले मलाई चुन्नुभयो र म आनन्द गर्नेछु। मित्र, यदि तपाईँ परमेश्वरसँग अति नै धेरै प्रेम गर्ने जन हुनुहुन्छ भने जहिले पनि मण्डलीमा सेवामा र सेवाको धेरै आनन्द उठाउनुहुनेछ। तपाईँ जहिले पनि प्रभुको स्तुति आराधनामा आनन्दित उत्साहित र जोसिलो पाउनुहुनेछ। तपाईँको आनन्द उमङ्गलाई कुनै कुराले रोक्न सक्दैन। त्यही नै दाउदको निम्ति सत्य थियो। 22 पदमा भनिएको छ, म आफ्नो दृष्टिमा अझै बढ़ी अपमानित बनेछु, तर ती दासीहरू जसका विषयमा तिमीले मलाई भन्यौ तिनीहरूले यसको निम्ति मलाई मान गर्नेछन्। जब दाउद भन्छन् ती दासीहरूले यसको निम्ति मलाई मान गर्नेछन्, उसको तात्पर्य हो उनी अति नै नम्र निच आराधकको स्थानमा झर्नेछन्। साधारण मानिससँग आत्मा र सत्यतामा उहाँको स्तुति प्रशंसा गर्ने काममा। मित्र, मिकलको यस्तो मनोवृत्तिले गर्दा दाउदले उसलाई अलग राखे। त्यसको अर्थ दाउद स्थायी रूपमा तिनीबाट अलग भए। अनि हामी देख्छौ पद 23 कि तिनी सन्तानविहीन भइन्। ओ, आज तपाईँ र मेरो हृदय परमेश्वरको प्रेमप्रति दाउदको जस्तो भए कति असल हुने थियो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।